ہادیوں رہنما ہمارے علماء، ہو کبھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہو ہم ان کی بارگاہ۔
الحمد للہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، والصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، والصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چن کے ناظرین، پروگرام دارالافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ رب العالمین ہم سب کو دین متین کے احکامات سیکھ کر سمجھ کر ان پر عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے، من صلی علیہ صلاۃ کتب اللہ لہ قراۃ والقراۃ مثل احد۔ ارشاد فرمایا کہ جو مجھ پر ایک بار درود بھیجے، اللہ اس کے لیے ایک قراۃ لکھ دیتا ہے، اور ایک قراۃ یہ احد پہاڑ کی مثل ہے، احد کی مثل ہے، سبحان اللہ۔ یعنی درود پڑھتے جائیں، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ میں نذرانہ عقیدت درود کے طور پہ پیش کرتے رہیں، اور ڈھیروں ڈھیر نیکیاں اللہ پاک ہمارے نام اعمال میں سبحان اللہ وہ لکھے گا، اللہ پاک عمل کی توفیق دے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ وسلام علیک یا رسول اللہ۔ آج کے ہمارے مہمان مفتی محمد جمیل اتاری ہیں، ان کو بھی خوش آمدید کہتے ہیں۔ کیسے مزاج گرامی آپ؟
الحمدللہ علی کل حال،
ماشاءاللہ۔ ہمارے پاس کچھ ویڈیو سوالات بھی موجود ہیں، دیکھتے ہیں ناظرین کیا پوچھنا چاہتے ہیں۔
میرا نام جنید ہے، میرا مفتی صاحب سے سوال ہے کہ بندہ موبائل میں ہاں لیڈو کھیل سکتے ہیں؟
جی،
بسم اللہ الرحمن الرحیم۔ اس طرح کے جو گیمز وغیرہ ہیں جو موبائل کی اسکرین پر بھی لوگ کھیل رہے ہوتے ہیں، تو اس کی ممانعت ہے۔ مسلمان کو اپنے جو زندگی کے ایام ہیں، لمحات ہیں، وہ نیکیوں میں ہی گزارنے چاہیے، اور اس طرح کے لہو و لعب یہ بعض اوقات انسان کو فرائض واجبات ان چیزوں سے روک دیتے ہیں، اور آدمی غفلت میں چلا جاتا ہے کہ وہ فرض کا تارک ہو جاتا ہے، کہیں واجبات چھوٹ جاتے ہیں، اور پھر اس طرح کے گیمز کے اندر آگے آدمی بہت زیادہ وقت اپنا قیمتی صرف کر دیتا ہے۔ تو حدیث مبارکہ میں بھی سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے چند امور کا استثناء فرماتے ہوئے بقیہ تمام کھیلوں کی ممانعت فرمائی ہے، اور اس بنا پر جتنے بھی کھیل کود ایسے ہیں جن کا ایک مسلمان کو، جن سے کسی قسم کا کوئی فائدہ حاصل نہیں ہوتا، ان تمام کھیلوں سے مسلمان کو بچنے کا ہو۔
اس میں بعض اوقات اپنے گمان تک یہ کہا کہ ذہن فریش ہوتا ہے، اور پھر وہ فریش کیا ہوتا ہے کہ جو جس پڑھائی کے لیے کہتے ہیں کہ ذہن فریش کرنا ہے، وہ پڑھائی بھی مائنس ہو جاتی ہے، وہ سب کچھ وہ بھی چلا گیا، اور یہ اس میں ایسے لت پڑ گئی، ایسے مشغول ہوئے۔ اور پھر یہ ویڈیو گیم جو موبائل کے ذریعے، اس میں اس کے اور خطرات اتنے کہ یہ سلسلہ ختم تو ہونے والا نہیں ہے، اس سے آگے مزید پھر آگے اسی میں بھی اب اتنے ہوں گے کہ جوے کی صورتیں آ رہی ہیں، اسی میں ہی پتہ نہیں کیسے کیسے کاموں میں، وہ کچھ مشہور گیمز بھی ہوتی ہیں جس کے بارے میں خودکشی والے معاملات، تو پتہ نہیں کیا کیا یہ ہماری جوان بچے جو ہے وہ بچے بچیاں یہ سب اس میں مبتلا ایک طرح کے نظر آتے ہیں۔
بالکل، اس طرح کی جو چیزیں ہیں وہ انسان کے فوائد اس میں کم اور نقصانات کے پہلو بہت زیادہ ان کے اندر موجود ہوتے ہیں، تو مسلمانوں کو چاہیے کہ اپنے شب و روز پر غور کریں، اور ان کو درست طریقے سے شریعت مطہرہ کی تعلیمات کے مطابق گزارنے کی عادت بنائیں۔
جی، مزید سوال۔
سب سے پہلے ایک مسئلہ پوچھنا، بعض ایسا دن دا وہ دے دیتا ٹھیکے دے، مطلب زمین دے دیتا زمین ٹھیکے دے دیتی ہے، تو اس کے ٹھیکے دار نے ادا کرنا، بعض دے بارے جی یہی حکم ہے یا فرق کا کوئی؟ لمبو دا بعض انہوں مطلب ٹھیکے دے دیتا ہے گا، بیچیا ہے گا، تو اس کے ٹھیکے دار نے دینا یا مالک جو جن بیچیا سی انہوں نے دینا؟
یہ کہہ رہے ہیں کہ یہ لیمو کا انہوں نے کوئی باغ ہے، تو اشر یہ کون دے گا، یعنی ٹھیکے پر دینے والا، یا جس نے باغ اگایا، یا ٹھیکے پر زمین لی اور خود درخت وغیرہ اور یہ سب؟
اب اگر ایسا ہے کہ زمین کرائے پر دے دی ہے اور اس میں کسی نے فصل لگائی ہے، तो जो उस फसल का मालिक होगा तो उशर उस फसल के मालिक पर ही लाजिम हुआ करता है। तो इस सूरत में देख लें कि लीमो के जो भी मालिक हैं, चाहे वो मालिक ज़मीन है उसने ठेके पर दिया है कि जितने भी मिसाल के तौर पे लीमो आएंगे तो उसका इतने परसेंट इनके पास होगा, उतने परसेंट जो है वो जो बाग की रखवाली करने वाला है, देखभाल करने वाला है उसका होगा, तो जो जितने का मालिक है उसको उतने अपनी ममलू का जो आया हुआ फसल है, खेती है या फल हैं, उनका उशर अदा करना होगा। बाज़ सूरतों में जो ज़राअत वगैरह होती है, तो यहाँ पर बाज़ सूरतों में मालिक होते हैं किसान या ज़मीन जिसने किराए पर ली हुई होती है, तो बस वो अपना मंथली या सालाना वो पेमेंट अदा कर देता है, किराया अदा करता है, और जो फसल आ रही होती है वो फसल लगाने वाला मालिक होता है, तो जो फसल आएगी उसका उशर इसी पे लाजिम होगा, मालिक ज़मीन पर लाजिम नहीं होगा।
अच्छा, दरख्तों का शायद ये फ़र्क थोड़ा सा यूँ भी करना चाह रहे हूँ कि यानी फसल में तो ये है ना कि जैसे बीज खुद डाला, खुद वो फसल उगी, ये सब दरख्त अपनी जगह पे, अब उसमें जो उसका मौसम है उस एतबार से आते हैं,
यानी देखभाल करनी होती है।
हाँ, देखभाल करनी होती है और ये
तो
सब।
अब इसके अंदर जो अब बाज
यानी दरख्त तो लगे हुए हैं,
दरख्त लगे हुए हैं, अब इसकी एक सूरत ये भी मुमकिन है कि जो माली है, बागबानी जो करता है, उसको सालाना उसकी उजरत दे दी जाती है रुपये पैसों में। अब जितने भी फल आएंगे, जितने भी लीमू आएंगे, तो उनका मालिक ये जो बाग का मालिक था उसी के मिल्कियत में सारे फल आएंगे, उसी को उशर अदा करना होगा। और एक सूरत यह है कि ठेके का मतलब यह है कि आप इस बाग की देखभाल करें, इनको वक्त पे पानी दें, दरख्तों की हिफाजत करें, कांट छांट करें, और इनकी हिफाजत के लिए जो भी मौसर ज़राए हैं उनको इख्तियार करें। अब जब मौसम आएगा और फल देने का वक्त आ जाएगा, तो जो फल आएगा इनका आपस में अगर ये तय है कि 50-50% फल डिवाइड होंगे, या 25% माली को और 50% जो मालिक है बाग का उसको मिलेंगे, तो हर एक अपनी मिल्कियत के एतबार से इस फसल को फसल पे उशूर अदा करेगा।
अच्छा, पूरा
तो पूरे फसल जो आमदनी हुई है, जो फल आए हैं, यकदम इन सब का उशर या हज़्द शराइत निस्फ उशर वो अदा कर दें, उसके बाद जो बकिया बचता है उसको आपस में डिवाइड कर लें।
ठीक है जी, मजीद सवाल।
मुफ्तीन किराम से मेरा सवाल ये है कि ईदैन में जब नियत करते हैं तो कहते हैं दो रकात नमाज ईद उल फित्र या ईद उल अज़हा वाजिब, साथ जायद 6 तकबीरों के, तो ये जायद तकबीरें क्या हैं और फिर ये वाजिब का दर्जा भी रखती हैं, एक जायद भी और फिर वाजिब भी, तो इसकी बराए करम रहनुमाई फरमाइए, जज़ाकुमुल्लाह खैरा।
क्या बात है, ये ईद का ही सवाल कोई ज़हन में रखे हुए हैं, और खैर आगे बकरा ईद भी आने वाली है तो चलें।
यहाँ पर जो आम दो रकातें हम पढ़ते हैं, चाहे वो फजर की सूरत में पढ़ रहे हों या फिर हम दो रकात सुन्नतें अदा करते हैं, तो दो रकात पढ़ने का जो आम अंदाज है उससे हट कर ईद की नमाज के अंदर ये 6 तकबीरों का इजाफा होता है, और ये 6 तकबीरें वाजिब का दर्जा रखती हैं, और वाजिब का माना ये है कि अगर इनको भूले से अगर किसी ने अदा नहीं किया तो उस पर सजदा सहव लाजिम होगा। अब ईद की नमाज में कसरत कितनी है और किल्लत कितनी है, उस एतबार से फिर ये सजदा सहव किया जाएगा या नहीं किया जाएगा, ये हुक्म होता है। तो अब ये जो 6 तकबीरें चूँकि आम दो रकात जिस तरह पढ़ी जाती हैं, उन दो रकातों से हट कर इसमें कुछ तकबीरें जायद हैं, जो 6 तकबीरें हैं, 3 तकबीरात पहली रकत में और 3 तकबीरें दूसरी रकत में। पहली रकत में ये तकबीरें जब हम नमाज शुरू कर देते हैं, सना सुबहानक अल्लाहुम्मा जो पढ़ी जाती है, इसके बाद अऊज़ु बिल्लाह से जो किरात का आगाज़ होता है उससे पहले 3 तकबीरात कही जाती हैं, और ये तीनों तकबीर में अल्लाहु अकबर कहना वाजिब है, हाथ उठाना इन तीनों तकबीरों के लिए सुन्नत है। दूसरी रकत में यही जो तकबीरात हैं, ये 3 तकबीरात किराअत के बाद में रुकू में जाने से पहले कही जाती हैं। तो अब ये इनको इजाफी तौर पर कहने का मतलब यह है कि आम तौर पर जो दो रकात नमाज पढ़ी जाती है उसमें जो जो मकाम तकबीर कहने के हैं, जो मकामात तस्मी तहमीद इनके हैं, वो अपने रूटीन के मुताबिक होते हैं, लेकिन यहाँ पर 6 तकबीरों का 3-3 रकातें करके पहली और दूसरी रकत में ये इजाफा है, और ये इजाफा वाजिब के दर्जे में
है। यानी यूँ इजाफा नहीं है कि जैसे इनको शुबा हुआ कि शायद जायद हैं तो वाजिब कैसे हो सकते हैं।
हाँ, जायद का मतलब ये जायद इस एतबार से है कि आम रूटीन में जो 2 रकत नमाज पढ़ी जाती है, बंदा उसमें काउंट कर सकता है कि कितनी मर्तबा मैंने 2 रकात में अल्लाह अकबर कहा है।
ठीक,
तो यहाँ पर भी 2 रकातें पढ़ी जाएंगी, लेकिन 2 रकातों में जितने मकामात पे अल्लाह अकबर कहा जाता है आम रूटीन में, उनसे हट कर इजाफी तौर पर 3-3 मर्तबा पहली और दूसरी रकत में तकबीरात कही जाती हैं।
ठीक है, नीयत बताने में ना मुझे बात है कि मैं तो याद ही, एक बार ना मैं इधर नीयत बता रहा, 6-7 जायद तकबीरों के यूं जुमला जबान से निकल आया, तो वो बाद में मुझे किसी ने बोला भाई एक बात करो 7 हैं या 6 हैं।
आनंद
तो बहुत पहले के कई सालों मैंने कहा देख लें कि वो 7 को 7 समझ गए। तो ये भी जो जब बताई जाती हैं उस वक्त भी इनको भी, और इदैन पे तो खैर हर जगह ही ऐसे कुछ ना कुछ मामला हो ही जाते हैं, और लोग ये समझ रहे होते हैं बाज़ वक़्त इमाम से भी गलती होती है तो पूरा साल ही एक तरह के इमाम के पीछे ही लग जाते हैं, और अगले साल आने तक भी उनको याद रहती है मुक्तदियों को,
ये गलती हुई थी,
ये गलती हुई, ये बात है वैसे कि यानी कहते हैं ना कि दुरुस्त चीज़ को, एक मरतबा मोजिन साहब ने कुछ टाइम पहले अजान देना शुरू की, कुछ टाइम पहले, अब वक्त था नमाज का वक्त तो हो चुका है लेकिन जो अजान का वक्त है वो अभी नहीं हुआ, जैसे इब्तदान वक्त चेंज करते हैं तो वो काफ़ी फ़र्क आ जाता ना,
सही,
अब 8:30 है तो फिर बिलफर 8:40 में अजान होनी, तो अब 31-32 पे शुरू की, तो अब उसको रोक दिया कि अभी भाई इतने लोग आगे बताने के लिए अभी टाइम ही नहीं हुआ अजान शुरू कर दी, अभी टाइम ही नहीं हुआ अजान शुरू कर दी। तो मोहसिन साहब कहने लगे कि देख लो जब अजान दो तो शायद इतने नमाज के लिए नहीं आएंगे जितने ये बताने आ गए कि ये क्या किया,
वक्त से पहले अजान,
वक्त से पहले अजान दी। तो ऐसे कई मरतबा में अगर कहीं भूल हो जाए किसी कुछ तो कोई गलती है तो उसको सब बताने आएंगे, लेकिन अगर दुरुस्ती की तरफ है तो वो बहुत
तारीफ नहीं करते,
उसकी तारीफ नहीं करते उस वक्त, और फिर आते भी नहीं है। तो बहरहाल अल्लाह पाक खैर फरमाए। मजीद कुछ SMS भी सवालत हैं, इनकी तरफ भी बढ़ते हैं। कपड़े पर गुड़िया वगैरह बनाना बेचना, ऐसे कपड़ों की खरीदो फरोख जिन पे गुड़िया बनी होती है, क्या कहें?
कपड़ों पर जानदार की तस्वीर बनाना जायज नहीं है, तो इसमें जो कपड़े बनाने वाला है, जो कपड़े पर इस तरह की तस्वीर बनाता है, छापता है, या बाज़ सूरतों में उनकी कढ़ाई होती है जिसमें चेहरे के नकूश, आँख, नाक, कान, ये मुँह, ये बिल्कुल अगर चेहरा जिन चीज़ों पर मुश्तमिल है वो चीज़ें अगर नज़र आती हैं तो ये चेहरा है, और तस्वीर में ममनू असल चीज़ चेहरे की ही ममानात है,
ठीक,
तो ये बनाना जायज़ नहीं है, और ऐसे तस्वीरों वाली चीज़ें बेचना भी जायज़ नहीं है
जिनमें
वाज़े तस्वीरें और तस्वीर ही मकसूद है, तो फिर ऐसी चीज़ ख़रीदना भी जायज़ नहीं है।
सही,
तो बाकी रहा यह कि अगर मकसूद कपड़ा है और उस पर ज़िमनी तौर पर तस्वीर छपी हुई है, स्टिकर लगा हुआ है, और मकसूद असल में कपड़ा ख़रीदना ही है तो फिर कपड़ा ख़रीदना जायज़ है, लेकिन इस तरह के बेबी बाबा सूट ख़रीदने से भी बचना ही चाहिए कि जिसमें जानदार की तस्वीरें बनी हों।
नहीं, ये तो आप कह रहे बचना चाहिए, यानी उसको ख़रीद लिया, कपड़ा ही मकसूद है, लेकिन कपड़े में भी जब तस्वीर वाजे है तो उसको पहनाएंगे क्या वालदैन?
इससे बचने का हुक्म है कि कपड़े इस तरह के जिसमें जानदार की तस्वीर बिल्कुल वाजे है, ऐसी तस्वीरें पहनने से, लिबास को ऐसे पहनने से बचने का ही हुक्म है, और अगर नमाज के अंदर ऐसा कपड़ा पहना कि जिसमें जानदार के चेहरे की तस्वीर बिल्कुल वाजे है, अब वो चाहे सामने हो या बैग पे कमर पर हो, तो इस सूरत में नमाज मकरूह तहरीमी होगी कि अब जो तस्वीर पहनी हुई है ये तस्वीर गोया एक लटकी हुई है,
सही,
और एक काबिल ताज़ीम एक मौका है तस्वीर को जिस्म पे।
इसमें भी देखा जाएगा पूरी तस्वीर है या सिर सर की है?
हाँ, इसमें भी कुछ फ़र्क होगा कि अगर वो मुकम्मल कद है जिसमें सर से लेकर पांव तक मुकम्मल जिस्म के साथ चेहरे की तस्वीर है या सिर्फ चेहरा है, तो कराहत के अतबार से फिर फ़र्क आएगा कि बाज़ सूरतों में मकरूह तहरीमी, बाज़ सूरतों में मकरूह तंज़ीह।
अच्छा, इसमें
कराहत से बहरहाल ये सूरत खाली नहीं होगी।
इसमें जो गुड़िया है या इस तरह की जो चीज़ें, तो इनमें بعض ایسی بھی ہو سکتا ہے کہ جو عجیب قسم کے بھالو ٹائپ کے بنے ہوئے ہیں، یہ کہ جس طرح کے بچے نہیں پائے جاتے، اس طرح کے کوئی بچے کی تصویر نہیں ہے، لیکن جانوروں میں بھی کوئی جانور پایا جاتا ہو تو وہ تو ہوگا.
اب دیکھیں یہ چیز کہ اس جیسا چہرہ دنیا میں نہیں ہے،
ٹھیک، انسانوں میں، جانوروں میں،
انسانوں میں کسی میں، تو یہ فارمولا یہ نہیں ہے کہ اس جیسی کوئی چیز دنیا میں ہے یا نہیں. اصل چیز یہ کہ جس کو دیکھنے پر لگے کہ یہ اس وقت ایسی چیز بنی ہوئی ہے کہ جو زندہ تصور ہو رہی ہے، جس سے پتہ چل رہا ہے کہ اس میں زندگی والے جو آثار ہیں وہ ہیں، جیسے مسکرانا. اب یہ مسکراہٹ ایک جاندار چیز کی ایک علامت ہے، یا کوئی جانور ہے لیکن وہ جانور اس انداز کا ہے کہ جس سے پتہ چل رہا ہے کہ یہ زندہ ہے، مرا ہوا نہیں ہے. اگر تصویر ایسی ہے جس میں اس تصویر کو دیکھنے سے ہی پتہ چل رہا ہے کہ اس وقت مردار ہے، مرا ہوا ہے، تو ان کی تصویر کی ممانعت نہیں ہے. ایسی تصویر کہ جس میں تصویر کو دیکھنے سے لگے کہ یہ کسی زندہ چیز کی تصویر بنائی گئی ہے، تو اس کی ممانعت ہے.
ٹھیک ہے. ویسے نارمل جو گڑیاں اور اس طرح کی چیزیں بچوں کے کھیلنے کے لیے ہوتی ہے، اس پہ کیا کہتے ہیں؟
بچوں کو کھیلنے کے لیے جو اس طرح کی چیزیں عام طور پہ کھلونے پلاسٹک وغیرہ کے ہوتے ہیں، تو ان کی خرید و فروخت کی شرح پھر اجازت ہے. لیکن بہرحال تصویر بنانے والے جو لوگ ہیں، جو کھلونے بناتے ہیں تصویر پر مشتمل، ان کا یہ فعل گناہ ہے. اس طرح کے افعال سے انہیں اجتناب لازم ہے.
سوال ہے کہ بیٹھ کر نماز پڑھتے ہوئے رکوع میں جھکنے کا کیا طریقہ ہے؟ رکوع میں جھکنے کا، بیٹھ کر اگر نماز پڑھ رہے ہیں.
بیٹھ کر اگر نماز پڑھی جا رہی ہے، جیسے التحیات کی حالت میں لوگ بیٹھتے ہیں، تو اس میں حکم یہ ہے، امام اہل سنت اعلی حضرت رحمۃ اللہ تعالی علیہ نے بھی جب سوال ہوا تو آپ نے رکوع میں بیٹھ کر نماز پڑھنے والے کو کتنا جھکنا چاہیے، تو اس کے بارے میں فرمایا کہ اتنا سر جھکائے کہ گھٹنوں کی سیدھ میں سر آ جائے. تو یعنی اتنا سر جھکائے کہ گھٹنے جو ہیں ان کی سیدھ میں یہ سر آ جائے، اتنا آدمی سر جھکائے. بعض لوگ رکوع میں اتنا سر جھکا لیتے ہیں کہ وہ سجدے کی مقام تک ان کا سر ہوا میں جھکا ہوا ہوتا ہے، تو بعض اوقات وہ اٹھ یعنی آدھے بیٹھے ہیں، اس پوزیشن میں ہوتے ہیں کہ کچھ جسم کو اٹھا لیتے ہیں اور آگے کی طرف ہو جاتے ہیں، تو یہ ایک تکلف والی بات ہے. تو جب دو رکعت یا چار رکعت نوافل بیٹھ کر پڑھے جا رہے ہیں تو اتنا ہمیں جھکنا ہے، اتنا آگے سر کرنا ہے کہ گھٹنوں کے محاذی، گھٹنوں کی سیٹ تک سر آ جائے.
یہ گھٹنے، یہ بیٹھ کر سکتے،
یہ بیٹھ کر جب نماز پڑھی.
اچھا، جو اشارے سے نماز پڑھ رہے ہوتے کرسی والے جیسے ہیں، تو اس میں تو اتنا جھکنے کی ان کو ضرورت نہیں، کہ کیونکہ ان کو بھی، ان کو سجدے کے لیے بھی تو جھکنا ہے.
جی جی.
تو اب اگر رکوع کے لیے اتنا جھکیں کہ وہ گھٹنوں کے برابر آ جائیں، تو پھر سجدے کے لیے اور ان کو جھکنا پڑے گا، ان کو کیا کرنا چاہیے؟
اصل میں جو سجدہ حقیقی نہیں کر سکتے، جن پر سجدہ زمین پر کرنا دشوار ہے، اتنا دشوار کہ سجدہ کرنے میں سخت ترین تکلیف میں مبتلا ہو جاتے ہیں یا مرض بڑھ جاتا ہے، تو پھر شریعت مطہرہ نے انہیں ان افراد کو رعایت دی ہے کہ وہ زمین پر سجدہ نہ کریں. اب ایک صورت اور ہے کہ زمین پر ایک بالش جتنا کوئی اونچی کوئی چیز رکھ دیں، اگر اس پر بھی وہ سر رکھ کر سجدہ کر سکتے ہیں تو انہیں اس پر سر رکھ کر سجدہ کرنا ہوگا، اور اگر کوئی اتنے پر بھی قادر نہیں ہے تو پھر انہیں سجدہ حقیقی کرنا ان سے ساقط ہے. اب وہ سجدہ حکمی کریں گے، یعنی اشاروں میں سجدہ کریں گے، اور سجدوں میں اشارے کا میں کیا کرنا ہوگا، اپنے گردن کو انہوں نے جھکانا ہے،
سر کو،
سر کو جھکانا ہے. اب اس سر کو جھکانے میں ایک چیز یہ بھی ہے کہ رکوع بھی کرنا ہے،
صحیح،
تو اور سجدے بھی کرنے ہیں. تو رکوع میں اگر ہلکا سا سر جھکا لیا، یہ رکوع کی ایک علامت ہو گئی. سجدے میں جتنا رکوع میں سر کا اشارہ کر کے یوں جھکایا تھا، سجدے میں اشارہ تھوڑا سا اور زیادہ نیچے کریں،
ٹھیک،
تاکہ یہ پتہ چل جائے کہ تین مرتبہ اس نے سر جھکایا ہے،
کون سا رکوع تھا،
کون سا رکوع تھا، کون سے سجدے تھے.
ہاں، سجدے میں پھر دو دفعہ ہے نا،
تو سجدے میں دو مرتبہ ہے، تو ایک مرتبہ رکوع کے لیے جیسے اتنا اشارہ کر لیا، اور جب سجدے کا مرحلہ آئے تو تھوڑا سا اشارہ زیادہ جھکا لیا.
اچھا، کمر چونکہ جھکتی ہے ساتھ، تو اگرچہ اشارے سے نماز پڑھنے والے کے لیے یہ نہیں ہے، لیکن چونکہ سر جھکتا ہے کمر بھی کچھ جھکتی ہے، تو اس میں بھی اگر کمر اس طور پر کہ یہ یاد بھی رہے کہ بھی یہ سجدہ کر رہا ہوں، تو کمر بھی ساتھ جھکا لیتا ہے،
کوئی حرج کی بات نہیں ہے اس میں.
उसमें सर भी तो उतना झुकी रहा है।
सर असल तो चीज है सर को झुकाना,
ठीक,
सजदे में असल तो सर है। जब सर जमीन पर रखा जाता है तो जिस्म भी झुकता है, तो अब इशारा अगर किया जा रहा है तो इसमें अगर बॉडी में कमर में भी झुकाव आ रहा है तो इसमें कोई मजायके की बात नहीं है। बात लोग ये जो हाथ यूं हवा में
हाँ
फैला देते हैं
सजदे, वो निशानी शायद,
यानी ये घुटनों पे हाथ रखेंगे रुकू के सजदे के लिए, रुकू करते वक्त और जब सजदे का इशारा कर रहे होते हैं तो हवा में हाथ को, तो ये हवा में हाथ का फैलाना इशारों में नमाज पढ़ते हुए ये कुछ भी चीज़ नहीं है। तो इस चीज से इज्तनाब करें, अपने हाथ को आप भले तहियात वाले मकाम पर जैसे हाथ घुटनों पे रखते हैं तो रुकू में जिस तरह आपने गर्दन झुकाई और सजदे में थोड़ा सा इशारा ज्यादा कर दें, हाथों को हवा में फजा में इस तरह खाली फैलाने की कोई हुक्म भी नहीं है और ऐसा कहीं तस्करा भी नहीं है, तो इस अमल से बचना चाहिए।
कुर्सी पे पढ़ने वालों को एक ये होता है कि इनमें बाज़ का भूलने का मामला भी ज्यादा होता है कि जब ये अपनी नमाज पढ़ रहे थे, हम दूसरी नमाज जो पढ़ रहे होते हैं तो हमें पता होता है अभी बैठे हैं अभी खड़े होने, तो एक अरकान को उस अंदाज से अदा किया जा रहा है, तो ये हैं ही बैठे हुए हैं और ये यूं ही तहियात में, तो इन्होंने हाथ यूं किए हुए हैं तो यूं, और ये इतना ही है, अब इनमें भूल के चांसेस काफ़ी बढ़ जाते हैं अगर ये बिल्कुल पूरी तवज्जो नहीं करेंगे। अच्छा, इसमें अगर तहियात में हाथ रखने हैं फौरन, तो इनमें क्या क़याम यूं तसव्वुर करेंगे क्या होगा? जैसे हम क़याम वाले को तो समझाते हैं कि खड़े होने के करीब हुआ कहाँ तक पहुँचा फिर ये फिर पीछे, इसने तहियात में हाथ रखने और इसने बांध लिए फिर फौरन इसने हाथ नीचे कर दिए, क्या इसकी गलती का इजाला क्या होगा?
मसला तो पहली दफा ही सामने आया है
मुझे भी, एक बहुत ही डीप में जब एक बुजुर्ग ने कहा, मैंने कहा यार ये वाकई कभी इस पे गौर नहीं किया इस तौर पर, जो जिस की तरफ ये तवज्जो दिला रहे हैं कि आप ये तो बयान करते हैं कि खड़े हो गए क्याम की तरफ आप गए फिर आप,
यानी एक नॉर्मल मसला, तो जैसे हम दो रकात चार रकात पढ़ रहे हैं और
आप चार रकात का बता दें फिर उसके साथ चले,
चार रकात अगर हम नमाज पढ़ रहे हैं और एक नॉर्मल आदमी जो तंदुरुस्त है जो रुकू सुजूद करता है क्याम करता है, तो उसमें अगर वो दो रकात पे अत्तहियात में बैठना वाजिब है, तो अगर वो अत्तहियात में बैठना भूल गया और वो खड़ा हो गया तीसरी रकात के लिए, अगर मुकम्मल खड़ा हो गया तो अब इसके ऊपर सजदा सहव लाजिम, अब ये दोबारा अत्तहियात के लिए वापसी नहीं आएगा,
सही,
क्योंकि मुकम्मल खड़ा हो चुका है वापसी नहीं आएगा, आखिर में सजदा सहव कर ले। और अगर इसकी पोजिशन ऐसी है कि ये अभी
बैठने
बैठा है और ये अब उठने वाली पोजिशन बना रहे होते हैं ना, जिसमें दोनों पाँव उंगलियों पर की पोजीशन बन जाती है, उंगलियां मुड़ी हुई होती हैं, बाद में इस पंजों पे बैठ गया,
सीधी नहीं हुई अभी,
अभी ये उठने की पोजीशन बनाता है याद आ गया तो फौरन बैठ जाए, यानी बैठा वही था अब सुन्नत के मुताबिक बैठ जाए पाँव बिछा के बैठ जाए, तो सजदा सब लाजिम नहीं होगा, तहियात पड़ेगा और फिर आगे अपनी तीसरी चौथी रकत पढ़ के नमाज कंप्लीट कर लेगा। अच्छा, एक सूरत ये होती है कि वो खड़ा होने की पोजीशन बना रहा है और अभी कमर में झुकाव बाकी है, घुटनों में फोल्डिंग सिस्टम बाकी है, अभी भी याद आ गया तो हुक्म में बैठ जाए और अब सजदा सहव इस पे लाजिम नहीं है। जो मुकम्मल खड़ा हो गया तो अब उसके लिए
इसमें सजदा सहव लाजिम,
इसमें सजदा सहव लाजिम हो जाएगा
जो खड़े होने के करीब है,
जो नहीं नहीं जो खड़े होने की खड़ा हो चुका उस पे सजदा सहव लाजिम, जो बैठने के करीब है यानी अभी घुटने फोल्ड हैं
उसमें नहीं,
उसमें सजदा सहव लाजिम नहीं है और हुक्म में बैठ जाए,
ठीक है।
और जो सूरत ऐसी है कि जिसमें दोनों पाँव खुल चुके हैं यानी घुटने सीधे हो चुके हैं, सिर्फ कमर में खम बाकी है और अब आदमी खड़े होने की पोजिशन में जा रहा है और याद आ गया, तो इसको हुक्म है कि ये सजदे में दोबारा तहियात में बैठ जाए, अब ये चूंकि खड़े होने के ज्यादा करीब हो चुका था
तो सजदा,
तो अब ये सजदा सहव करेगा तहियात में बैठेगा भी, सजदा सहव भी करेगा ताखीर की वजह से,
ठीक।
लेकिन जो मुकम्मल खड़ा हो चुका है कमर भी सीधी हो चुकी है, तो अब उसके ऊपर लाजिम है कि अब तीसरी चौथी रकत कंटिन्यू पढ़ते रहे और आखिर में सजदा सहव करेगा, नमाज दुरुस्त हो जाएगी। ये तो मामला था,
लेकिन ये भी अगर वापसी आता है इसको क्या कहेंगे?
अब ये भी अगर वापसी आ गया जो खड़ा हो चुका है तीसरी रकत में, अगर ये वापसी आ जाता है तो गुनाहगार होगा, सजदा सहव तो बाहर सूरत इसको
बाहर सूरत लाजिम हो चुका है इसके ऊपर,
जो जो भूले से इसने एक वाजिब छोड़ा उसकी वजह से। अब ये तो हुक्म है जो क्याम रुकू सुजूद कर सकते हैं। अब जो आपका सवाल ये है कि जो बुजुर्ग हमारे चार रकत सुन्नत पढ़ रहे हैं
जी,
अब चार रकत सुन्नत पढ़ने में उन्हें दूसरी रकत के दो सजदे के इशारे करने के बाद अब इन्हें अत्तहियात में बैठना है, यानी हाथ अपने घुटनों पे रख के अत्तहियात पढ़ना शुरू करना थी, लेकिन अत्तहियात پڑھنے کے بجائے انہوں نے ہاتھ باندھ لیا اور اب سورہ فاتحہ پڑھنا شروع کر دی. تو اب یہ بظاہر تو صورت یہی ہے کہ یہ ہیں تو بیٹھے ہوئے لیکن ان کا بیٹھنے کی پوزیشن میں ہاتھ باندھ کر سورہ فاتحہ سٹارٹ کر دینا یہ علامت ہے کہ یہ قعدے سے نکل کے قیام والی پوزیشن میں آ چکے ہیں. اگرچہ قیام ان کے اوپر بیٹھ کر ادا کرنے سے ہی وہ قیام کا معاملہ ادا ہو رہا ہے لیکن اصل جو
اشارے میں قیام آگے جو اشارے کی
اصل جو چیز آ رہی ہے وہ یہ کہ یہ ایک رکن سے دوسرے رکن کی طرف جا چکے ایک رکن سے, یعنی جو قعدہ تھا اس رکن کو چھوڑ کر اب یہ ہاتھ باندھ کے سورہ فاتحہ جیسے انہوں نے سٹارٹ کی تو یہ رکن بدل گیا. اب یہ قیام والے رکن کو ادا کر رہے ہیں تو اب حکم ان کو یہی ہوگا کہ یہ اپنی نماز کو کنٹینیو رکھیں, یعنی اب تیسری رکعت پڑھ رہے ہیں, چوتھی پڑھیں اور آخر میں سجدہ سہو کر لیں. اب یہ ہے کہ صرف ہاتھ رکھا, جو ہاتھ اتحیات کی صورت میں رکھنے تھے گھٹنوں پہ
وہی
ابھی ہاتھ باندھا ہی ہے, پڑا کچھ بھی نہیں ہے, یاد آ گیا تو فوراً ہاتھ اتحیات کی جگہ پہ ہی رکھیں. ابھی سمجھو اتحیات کا ہی موقع ہے اور یہ اتحیات پڑھیں, اپنی نماز کو درست جاری رکھیں.
ماشاء اللہ کافی یعنی اس کی صورتیں, یعنی کب واپسی آئے کب نہیں آئے. اور یہ تو ایک نارمل مسئلہ بیان کیا. ابھی جو امامت والے ہیں کہ جس میں یہ کھڑا ہونا, پھر قریب ہیں, پھر بعید ہیں, پورا کامل کھڑا ہو چکا امام, تو لقمے دینے کے بھی کئی ایسے مسائل ہوتے ہیں کہ بعض صورتیں کہ جہاں لقمہ دینا جائز ہی نہیں, اور لقمہ دے دیا وہاں پر تو وہ نماز اپنی بھی توڑ بیٹھے گا, امام اگر لقمہ لے گا تو امام کی بھی نماز ٹوٹ جائے گی, اور پھر دیگر کے ساتھ بھی مسائل ہوتے ہیں. جمیل صاحب آپ نے جو بیان کی تین صورتیں آپ نے بیان کی نا,
جی
مکمل کھڑا ہونا, کھڑے ہونے کے قریب اور بیٹھنے کے قریب لقمہ, ان تینوں صورتوں میں میں چاہوں گا کہ یعنی مقتدی پہلی صورت میں جو دے گا جہاں پہ بیٹھنا ہی جائز ہے, ابھی بالکل پنجوں پر ہی تھا اور کھڑے ہو رہے ہیں, تو ایسی صورتیں اس میں اور پھر کھڑے ہونے کے قریب اور پورا کھڑا ہوں, کیا حکم بنے؟
اس میں جو پہلی صورت ہے جس کے اندر آدمی اب کھڑا ہونا شروع ہوتا ہے اور گھٹنوں میں فولڈ سسٹم ابھی باقی ہے, تو اس صورت میں امام کو حکم ہے کہ اتحیات میں ہی بیٹھے. تو جب امام کو حکم ہے اتحیات میں بیٹھے اور امام کو یاد نہیں آ رہا اور ابھی امام ابھی بیٹھنے ہی کے قریب ہے تو مقتدی لقمہ دیں تاکہ امام اتحیات کے لیے واپسی بیٹھ جائے. تو یہ لقمہ دینے کا موقع ہے, اور ایک موقع لقمہ دینے کا یہ ہے کہ امام اب قیام کی طرف پہنچتا جا رہا ہے, قیام کے قریب ہو چکا ہے لیکن مکمل کھڑا نہیں ہوا, امام کو حکم یہ ہے کہ وہ واپسی اتحیات میں بیٹھ
جائے.
تو جن مقامات پر امام کو واپس آنے کا حکم ہے مقتدی اس مقام تک امام کو پہنچتا دیکھیں تو وہ لقمہ دے کر ان کی اصلاح کر سکتے ہیں امام صاحب کی. اور ان کا اس موقع پہ ان پہلی اور دوسری صورت میں لقمہ دینا یہ جائز ہے, بلکہ جن مقتدیوں کو اطلاع ہو رہی ہے کہ امام سے یہ غلطی ہو رہی ہے ان پہ تو لازم ہو جائے گا کہ امام کو فوری طور پہ لقمہ دیں,
بالخصوص جو قریب والے
جن کو یہ پتہ چل رہا ہے کہ مسٹیک ہو رہی ہے اور امام پہ سجدہ سہو لازم ہو جائے گا اس وجہ سے اگر اس میں مزید تاخیر ہوئی تو ان پر لقمہ دینا بھی لازم ہو جائے گا. اور تیسری صورت یہ کہ امام جب مکمل طور پہ کھڑے ہو گئے تیسری رکعت کے لیے قعدہ اولا چھوڑ کر تو اب مقتدی لقمہ نہیں دیں گے, اب امام کا خود واپسی آنا جائز نہیں ہے. تو جب امام کے لیے اتحیات میں آنا جائز نہیں مکمل کھڑا ہونے کے بعد تو ان مقتدیوں کا لقمہ دینا بھی اس موقع پر جائز نہیں ہوگا. اب لقمہ دینا شرعی اعتبار سے ایک طرح کا کلام ہے,
صحیح.
اب ہم نماز میں امام کو یہ تو نہیں کہیں گے کہ حضرت والا اتحیات میں بیٹھ جائیں, حضرت والا بھی کھڑا ہونا ہے تو ہم یہ گفتگو تو نہیں کریں گے, لیکن ہم امام کو توجہ دلا رہے ہوتے ہیں انہی کاموں کی, آپ کو بیٹھنا ہے, توجہ ہم یہی دلا رہے ہوتے ہیں. لیکن ہم اگر اردو میں بولیں گے, اپنی مادری زبان میں بولیں گے, یا بالفعل عربی زبان میں بولیں گے تو نماز ٹوٹ جائے گی. تو ایسے موقع پر شریعت مطہرہ نے ہمیں
تکبیر یا اس طرح کے کوئی
کلمات ایسے عطا فرمائے ہیں کہ جو کلمات عبادت پہ مشتمل ہیں, ان کلمات میں جو سبحان اللہ یا اللہ اکبر ایسے کلمات جس سے امام کو پتہ چل جائے کہ مجھ سے مسٹیک ہو رہی ہے,
رکوع سجدہ ایسا بھی نہیں,
یہ نہیں کہیں گے رکوع یا ارکع اسجد قم, یہ الفاظ نہیں کہیں گے.
اچھا اللہ اکبر
اللہ اکبر سبحان اللہ اس طرح کی کلمات کہیں گے تاکہ امام کو اپنا جو مقصد جہاں وہ غلطی کر رہا تھا وہ یاد آ جائے. تو اب یہ کلام بھی گویا کلمات عبادت پر مشتمل ہیں.
ٹھیک,
تو اس طرح ہماری جو توجہ امام کو دلانا تھی وہ مقصد بھی پورا ہو گیا، اور دنیاوی کوئی کلام بھی یعنی جو عام گفتگو ہماری ہوتی ہے وہ گفتگو بھی نہ ہوئی، اور اللہ تعالیٰ کے پاکیزہ ناموں کے ذکر کر کے ہم نے امام کو یاد بھی دلا دیا۔ تو لقمہ دینے کے بھی بڑے مسائل ہیں، بعض لقمے بڑے بے محل ہوتے ہیں جہاں پر لقمہ دینے والا بھی گناہ گار ہوتا ہے، اس کی اپنی نماز بھی ٹوٹتی ہے، اور امام صاحب نے اگر ایسا لقمہ لے کر وہ تیسری رکعت کے لیے مکمل کھڑے ہو گئے اور دوسری رکعت میں قعدہ کیا نہیں تھا، تو اب اگر کسی کے لقمہ دینے کے بعد وہ بیٹھ جاتے ہیں، اتحیات میں بیٹھتے ہیں، تو انہوں نے کون سے شخص کا لقمہ لیا؟ جس نے اپنی نماز توڑ دی،
اپنی نماز توڑ دی،
تو ایسے شخص کی بات ماننے سے امام کی بھی نماز ٹوٹ گئی،
اور مسائل در مسائل،
امام کی نماز صرف اکیلے کی نہیں ٹوٹتی، تو پوری قوم کی نماز کو چونکہ وہ لیڈ کر رہے ہوتے ہیں تو ان سب کی نماز ٹوٹ جاتی ہے۔
صحیح ہے، بعض اوقات امام کا یہ مسئلہ بتانا بھی لوگوں کے لیے، وہ سامنے والا کہتا ہے میں نے تو آپ کو بتایا ہے، الٹا مجھے آپ کہہ رہے ہیں، کہ امام صاحب نے سمجھدار ہیں، مسئلہ بھی پتہ ہے کہ لقمہ غلط دیا اس بندے نے، اب وہ انہوں نے اپنی نماز جاری رکھی، نماز جاری رکھی، آخر میں سیدہ صاحب کیا سلام پھیرا اور اعلان کیا کہ نماز ہماری ہو چکی ہے، البتہ جس صاحب نے لقمہ دیا تھا وہ اپنی نماز دہرا لیں، ان کی نماز نہیں ہوئی۔ اب وہ بعض اوقات وہ سامنے سے کہہ رہا تھا میں نے تو غلطی بتائی ہے، میں ہی دہرا لوں نماز، یعنی ایک تو سب بتا نہیں رہے تھے، میں نے غلطی بتائی۔ تو یہ مسائل سمجھنے چاہیے، اگر آپ کو کوئی امام صاحب، کوئی عالم صاحب، مفتی صاحب یہ مسئلہ بتا رہے ہیں، اعلان کر رہے ہیں، تو پھر آپ اس کے مطابق آپ کیجئے۔ اور یہ بھی یاد رکھیں، ہماری ذہنوں میں اتنی وسعت ہونی چاہیے، امام بھی انسان ہے، وہ کوئی الگ سے کوئی اور نہیں ہے، یہ اتنی اتنی کتابوں میں مسائل، یعنی یوں کہ کتابیں بھری پڑی ہیں اس حوالے سے کہ امامت میں غلطی اور خطا واقع ہوئی، قرات میں خطا واقع ہوئی، یہ کتنے مسائل جمیل صاحب اس میں بیان ہوئے ہیں، اور کئی کئی صورتیں اس کی بیان کہ اگر امام نے یہ کیا تو مقتدی یہ کریں، یوں کریں، کہاں مقتدی امام کا ساتھ دیں کہاں نہ دیں، ملفرد ہے۔ اب جنازے کی نماز ہے، اب جنازے کی نماز ہے، چار تکبیریں ہیں، اب چار تکبیریں یہ تو فرض اور رکن، یعنی یوں ہے کہ اگر ایک تکبیر بھی کم ہوئی تو نماز جنازہ وہ نہیں ہوئی، وہ نماز جنازہ نہیں ہوئی۔ اب اگر چار سے زائد کے اندر امام ہے، چار کے بعد بھی امام تکبیر کہہ دے، اب پانچویں کی طرف جا رہا ہے، چھٹی کی طرف جا رہا ہے، تو ظاہر ہے اب کیا کریں گے مقتدی اس صورت میں؟
اب چونکہ وہ اضافی چیز ہے، اب مقتدیوں پہ لازم نہیں ہے،
لیکن جنازہ ہو جائے گا، نماز جنازہ ادا ہو جائے گا، جنازے کی ادائیگی اس طرح وہ ہو جائے گی۔ تو اس طرح کے بھی کئی مسائل وہ درپیش ہو جاتے ہیں۔ بہرحال کافی ہم نے امام اور مقتدیوں کے حوالے سے گفتگو کی، کچھ اور بھی ویڈیوز والے تھے۔
مفتی صاحب، میرا آپ سے ایک سوال ہے، اگر کسی پر زیادہ سجدہ تلاوت واجب ہو کیا وہ بیٹھ کر کر سکتا ہے؟
جی، ہم نے سجدہ تلاوت کا تو بہت تفصیلی ڈیٹیل سے پچھلے سلسلے میں یہ حکم بیان کیا تھا کہ بہتر یہی ہے کہ کھڑے ہو کر شروع کرے اور سجدہ کر کے فوراً پھر کھڑا ہو جائے، آپ اگر کافی زیادہ سجدے ہیں تو بیٹھے بیٹھے کر لیں۔
سجدہ تلاوت بیٹھ کر بھی کیے جا سکتے ہیں، لیکن جس کو اگر کوئی عذر نہ ہو تو اس کو چاہیے کہ کھڑے ہو کر ہی سجدہ تلاوت ادا کرے، کھڑا ہو کر قبلہ رو باب وضو ہو کر، یہ کھڑے ہو کر اللہ اکبر کہتے ہوئے سجدے میں جائے، تسبیحات پڑھیں، پھر اللہ اکبر کہتے ہوئے ہی کھڑا ہو جائے، تو بہتر اور افضل طریقہ یہی ہے کہ جو اس پہ قادر ہے اسے چاہیے یہی کرے۔ اب اگر کوئی یوں بیٹھ کر بھی اگر وہ سجدہ تلاوت ادا کرتا ہے تو یاد رکھیں کہ جو ثواب کھڑے ہو کر سجدہ تلاوت کرنے پر حاصل ہونا تھا وہ بیٹھ کر سجدہ تلاوت کرنے سے حاصل نہیں ہوگا، تو لہذا یہ فرق آ جائے گا، چونکہ عبادت کے معاملے میں جتنی مشقت اور زحمت اٹھائیں گے اتنا اجر و ثواب بڑھ جاتا ہے۔ بالفرض اگر کوئی بلا عذر بھی سجدہ تلاوت ایک ہی لازم ہوا تھا وہ بھی بیٹھ کے کر لیتا ہے تو بھی جائز ہے، اور جس پہ بکثرت سجدہ تلاوت لازم ہے وہ بھی اگر بیٹھ کر سجدہ تلاوت ادا کرتا رہے تو اس طرح بھی سجدہ تلاوت اس کے ادا ہو جائیں گے،
سجدہ تلاوت ادا ہو جائے گی۔ ٹھیک ہے، سوال ہے کہ اگر پیسے گھر کے لیے جمع کیے ہوئے ہوں، گھر بنانا ہے، اور دن بھی حج کے فارم بھرنے کے آ جائیں، کیا کرنا چاہیے؟
اب یہ رقم کتنی جمع ہوئی ہے، آیا اتنی اماؤنٹ ہے کہ جتنی اماؤنٹ سفر حج کے دوران استعمال میں آئے گی، اتنی اماؤنٹ ہے کہ جو دوران سفر ان کے اوپر جو واجب نفقہ ہے اپنے گھر والوں کا، تو اپنے بعد سفر کے دوران گھر والوں کے لیے اتنا مال و اسباب بچے گا کہ جو ان کے لیے کفایت کرے گا نان نفقے کے اعتبار سے، تو پھر ان کے اوپر حج کے دیگر شرائط پائے جانے کی صورت میں حج لازم ہو جائے گا. البتہ اماؤنٹ ہی 5-6 لاکھ روپے اور فی زمانہ 5-6 لاکھ روپے سے حج ادا نہیں ہو سکتا.
نہ حج ہوگا نہ گھر ہوگا. جی اس میں تو پھر زکات ہی ادا کریں اور قربانی آ رہی ہے قربانی بھی کریں,
قربانی پورے ہو جائیں گے, زکات لازم ہو جائے گی, صدقہ فطر لازم ہو جائے گا. تو اس طرح کے احکامات ہوں گے. تو ابھی اپنی جو کنڈیشن ہے, مالی استطاعت کتنی ہے, تو یہ دارالافتاء اہل سنت تشریف لا کر یا فون پر دارالافتاء اہل سنت کو کہ اس مفتیان کرام کو آپ ڈیٹیل بتائیں گے, انشاءاللہ آپ کو خاص کر آپ کے بارے میں جو حکم شرع ہوگا انشاءاللہ آگاہ کر دیا جائے گا.
جی ناظرین کرام, آپ نے پروگرام مرحصہ کیا ہے. اللہ پاک ہم سب کے علم میں برکتیں عطا فرمائے, علم نافع کی دولت سے ہم سب کو مالا مال فرمائے. آمین بجاہ نبی الامین صلی اللہ علیہ وسلم.
ہادیو رہنما ہمارے غلام, ہو کبھی درپیش جو کوئی مسئلہ, پوچھ لے حاضر ہو ہم ان کی بارگاہ.